اكثر بزرگوں اللہ جل جلالہ و امن و علہ نے ہم پر بہت سارے احسان کیے، ہم گننا چاہے تو ان احسانات کو شمار نہیں کرتے. خود اللہ تعالیٰ فرماتا ہے ان تعدوا نعمت اللہ لا تحصوها، کہ اگر تم ہماری نعمت کو شمار کرنا چاہو تو شمار نہیں کر سکتے. ان الانسان لظلوم کفار، لیکن انسان جو ہے انسان بڑا ظالم اور بڑا ناشکرا ہے. یہ اللہ کہہ رہا ہے کہ انسان لظلوم کفار، بڑا ظالم اور بڑا ناشکرا ہے. لیکن یہ مطلق انسان کے بارے میں کہ انسان ایسا ہوتا ہے. پھر انسانوں میں ایمان والے ہیں، غیر ایمان والا ہے. پھر ایمان والوں میں گنہگار ہیں، نیک ہیں، متقی ہیں، پرہیزگار ہیں. مطلق ہیں تو ایسا ہیں جیسے لوہا ہے. لوہا نفس لوہا جو ہے وہ تو ایک سخت جامد چیز ہے، پھر اسی لوہے میں سے کتنی قیمتی چیزیں بن جاتی ہیں جو کام آتی ہیں. تو ایسے انسان، مطلق انسان جو ہے اس کے بارے میں کہ ناشکرا ہے، وہ اللہ کی نعمتوں کو شمار نہیں کرتا، گنتا نہیں، شکر نہیں کرتا. ہم شمار کریں اللہ کی نعمتوں کو کہ اللہ نے ہم کو کتنی ساری نعمتیں دی. انسان بنایا، مسلمان بنایا، پھر مسلمان بنا کر اتنی سمجھ دی کہ روزانہ 5 وقت کی نماز پڑھنے کی توفیق دے رہا ہے، اس کا نام لینے کی توفیق دے رہا ہے، بہت سارے گناہوں سے اس نے بچا دیا، شراب سے، زنا سے، چوری سے اور دیگر بہت سارے گناہ ہیں جس میں مبتلا ہونے سے اللہ ہی نے ہماری حفاظت کی ہے. اسی کی طاقت ہے کہ جس کی طاقت کی وجہ سے ہم بچ گئے اور اس نے ہمیں اچھے کاموں کی توفیق دے دی. ایسا مسلمان بنایا کہ جو نماز پڑھتے ہیں، روزہ رکھتے ہیں، قرآن پڑھتے ہیں، اس کا نام لیتے ہیں، یہ اس کی نعمتیں ہیں ساری. ان نعمتوں پر جتنا شکر گزار بنیں گے اتنا اس میں اور اضافہ ہوگا، اللہ تعالیٰ اور بڑھائے گا. اور جتنی یہ نعمتیں بڑھے گی، دینی نعمتیں، ایمان کی، تقوی کی، نماز کی، اللہ کے کلام کی تلاوت کی، اس کے دین کی محنت میں لگنے کی، یہ نعمتیں ایسی ہیں کہ جتنا اس میں ہم زیادہ سے زیادہ لگیں گے اتنی ہماری دنیا اور آخرت دونوں جہان اچھے ہو جائیں گے. دنیا بھی اسی سے اچھی ہوگی. اچھی دنیا کا وعدہ اللہ نے کیا ہے ایمان اور عمل صالح کے ساتھ. وعد اللہ الذین آمنوا وعملوا الصالحات ليستخلفنهم في الأرض، کہ اللہ وعدہ کرتا ہے الذین آمنوا، جو ایمان لائے اور اچھے اچھے کام کرتے، عمل صالح کرتے، نیک کام کرتے، وہ ایمان اور اچھے کاموں کی وجہ سے اللہ تعالیٰ وعدہ کرتا ہے کہ ہم ایسے لوگوں کو زمین کی خلافت دیں گے. دنیا کا وعدہ ہے ایمان اور عمل پر. اور زندگی میں جتنا وقت اس پر صرف ہو وہ زیادہ بڑا خوش قسمت ہے. ابھی لوگ یہ سمجھتے ہیں بھائی نماز روزہ وہ ایک وقتی عارضی چیز ہے، موقع ملا تو پڑھ لی، نہ ملا تو کیا کریں گے، اب سو گئے چھوٹ گئی کیا کریں، نماز کاروبار میں بہت مصروف ہیں بھائی، نہیں موقع ملتا، قضا کر لی. حالانکہ زندگی ہی اس کے لیے دی ہوئی ہے. ما خلقت الجن والانس الا ليعبدون، کہ ہم نے جنات و انسان کو صرف اور صرف اپنی عبادت کے لیے پیدا کیا ہے. مقصد زندگی ہی اللہ کی عبادت ہے. پہلا کام یہ ہے ہمارا. بالغ ہونے کے بعد ایک بالغ عاقل مسلمان کے ذمے سب سے پہلے اللہ کا نام لینا، ایمان لانا، اسی اللہ پر یقین کرنا اور زندگی اس کی عبادت میں گزارنا. جتنی ساری عبادتیں ہیں اس میں اہم میں عبادات یہ ہیں، ایمان کے ساتھ نماز، روزہ، زکوٰۃ، حج، یہ بنیادی عبادتیں ہیں. اس کے علاوہ دیگر بہت سارے اچھے نیک کام ہیں جو مقصد زندگی ہے, اس میں لگنا چاہیے پہلے. جو مقصد زندگی ہے ان عبادتوں میں, جیسے ان عبادتوں کا تعلق اللہ کی ذات سے ہے, ایسے بہت سی وہ عبادتیں ہیں جن کا تعلق اللہ کے مخلوق اور بندوں سے ہے. ماں باپ کے ساتھ صلہ رحمی کرنا, اپنے بیوی بچوں کی خدمت کرنا, اپنے بھائی بہنوں کے ساتھ سلوک کرنا, اپنے پڑوسیوں کے ساتھ اور محلے والوں کے ساتھ اچھا برتاؤ کرنا, ایک بھلا انسان بن کر زندگی گزارنا, بڑوں کی عزت کرنا, چھوٹوں پر شفقت کرنا, مخلوق خدا کو راحت پہنچانا, یہ سارے اچھے اچھے کام ہیں. اور دوسرے لوگ بھی ایسے اچھے بنیں اس کی کوشش اور محنت کرنا, دوسرے لوگ بھی ایسے اچھے بنیں, ہماری اولاد بھی ایسی اچھی بنے, ہماری بیوی بھی اس کے اندر بھی یہ خوبیاں پیدا ہو, ہمارے پڑوسیوں میں بھی ایسی خوبی پیدا ہو کہ وہ خود نماز پڑھے, خود اللہ کی عبادت کریں, اور وہ مخلوق خدا پر رحم کرنے والے بنے, اللہ کی زمین پر اللہ کا نام لینے والے, اللہ کے کلمے کو بلند کرنے والے بنے. اس کی کوشش اور محنت کرنا, یہ سارے اچھے کام ہیں. ان کاموں پر اپنی زندگی صرف کرنا, اپنی زندگی لگانا, اور اس کو اپنی زندگی کے ان کاموں میں سے بنانا جس کو آدمی اپنے سارے کاموں پر مقدم کرتا ہے, سارے کاموں پر اس کو مقدم کرتا ہے, یعنی پہلے کرتا ہے اس کو اور باقی کاموں کو پیچھے کرتا ہے. آدمی کے ساتھ ضرورتیں بھی لگی ہیں, آدمی کے ساتھ ضرورتیں ہیں, لیکن مقصد آدمی کی زندگی کا یہ ہے. اگر مقصد میں لگے تو ضرورتوں کو اللہ آسان کر دے گا. زمین آسمان اور دنیا کا پورا نظام جو ہے وہ اللہ کی قدرت کے تابع ہے. اللہ تعالیٰ اس نظام کو انسانوں کے فیور میں کر دیتا ہے جب انسان اللہ کے لیے زندگی گزارتا ہے. انسان جب اللہ کے لیے زندگی گزارتا ہے تو اللہ تعالیٰ اس نظام کو انسان کے فیور میں کر دیتا ہے, اور اسی کا حکم ہے حدیث پاک میں. حضور علیہ الصلوۃ والسلام نے فرمایا, ان الدنیا خلقت لکم, کہ دنیا تمہارے لیے بنائی گئی ہے. زمین آسمان چاند سورج دریا پہاڑ اور جتنی ساری مخلوق ہیں زمین پر, وہ ساری انسانوں کے لیے ہے. ان الدنیا خلقت لکم, کہ ان چیزوں سے ہم فائدہ اٹھائیں گے, چاند سے بھی, سورج سے بھی, دریا سے بھی, ہوا سے بھی, جنگل کے درختوں سے, جنگل کے جانوروں سے, زمین کی آمد و پیداوار سے, ساری چیزوں سے ہم فائدہ اٹھائیں گے. ان الدنیا خلقت لکم وانکم خلقتم للآخرہ, لیکن تم کو پیدا کیا ہے آخرت کے واسطے. انسان کو کیوں پیدا کیا ہے بھائی؟ انسان کو پیدا کیا ہے آخرت کے لیے. اس لیے انسان کے ہر عمل کا آخرت میں بدلہ ہے. اچھا کام ہوگا تو اس کا بھی بدلہ ملے گا, اور برا کام ہوگا تو اس کا بھی بدلہ ملے گا. وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَى, کہ جو ذرہ برابر نیکی کرے گا تو اس کی ذرہ برابر کی نیکی کا بھی بدلہ ملے گا وہاں پر, اور ذرہ برابر برائی کرے گا تو ذرہ برابر کی برائی کا بھی بدلہ ملے گا, نیکی یا بدی جو بھی ہوگا اس کا بدلہ ہے وہاں آخرت میں. اور اس آخرت میں سب کو جانا ہے, کوئی چاہے نہ چاہے. جیسے دنیا میں ہم اپنی مرضی سے نہیں آئے, ہماری کوئی چاہت تھی دنیا میں آنے کی, پتہ ہی نہیں تھا کسی کو, اب دنیا میں آئے ہیں اللہ کی مرضی سے آئے. ایسے اس دنیا سے منتقل ہو کر آخرت میں ہر ایک کو جانا ہوگا, ہر مرد کو, ہر عورت کو, اور ہر ایک کو اپنے کیے کا بدلہ لینا ہے وہاں. اچھے کام کیے تو اچھا بدلہ ہے, اور اچھے کام نہیں کیے ہیں تو پھر اس کا برا انجام اور برا بدلہ ہے. اللہ ہم سب کی برے انجام سے حفاظت فرماؤ. اس کی ہر وقت آدمی کو فکر لگی رہنی چاہیے کہ انجام برا نہ ہو جائے, जैसे कारोबार वालों को हर वक्त फिक्र होती है कि घाटा ना हो जावे, खोट ना हो जावे, नुकसान ना हो जावे, हर वक्त टेंशन रहता है। खूब नफे की उम्मीद है लेकिन बीच में एक टेंशन तो रहता ही है, घाटा ना हो जाए, नुकसान ना हो। खेती वालों को खेती लहलहा गई, बिल्कुल ऊपर आ गई है, लेकिन फिर भी खतरा रहता है कि नुकसान ना हो जाए। ऐसे ईमान वालों को हर वक्त एक झटका रहता है कि कहीं आखिरत खराब ना हो जाए, क्योंकि असल बदला वहां है और असल कामयाबी वहां की है कि जिसकी आखिरत बन गई उसका सब बन गया, दुनिया उसकी बन जाएगी, अपने आप बन जाएगी। आखिरत जिसकी बनी है उसकी दुनिया पहले बनेगी, और जिसकी आखिरत उजड़ गई उसकी दुनिया बन नहीं सकती। और आखिरत बनने के आमाल हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बताए हैं कि किन आमाल से आखिरत बनती है। आखिरत बनाने का सबसे बड़ा बुनियादी अमल ईमान है, सबसे बड़ा और बुनियादी अमल ईमान, अल्लाह का ताल्लुक, अल्लाह से होने का यकीन, अल्लाह के खजानों का यकीन, अल्लाह से उम्मीद और अल्लाह ही का डर, जो आखिरत बनाने वाली चीजें, जो ईमान का हिस्सा है। सबसे कीमती सरमाया हमारे पास ईमान है, सबसे कीमती चीज जो हमारे पास है वो ईमान है। हमारा मुसलमान फकीर जो है वो फकीर नहीं है, उसके पास ईमान है, और ईमान एक कीमती हीरा है। जैसे हीरा होता है ना, हीरा, बाज़े हीरे ऐसे होते हैं कि जिसकी कीमत कोई बादशाह ही चुका सकता है। पब्लिक में कोई आदमी के पास इतना माल होता, बोलो ना भाई, पुराने जमाने के किस्से सुनते हैं गुजराती की चौपड़ियों में बहुत आते हैं, फला के पास हीरा था तो फिर उसके पास उसकी कीमत में फिर बादशाह ने इतने गधे भर के सोना दिया, एक खजाना दिया जो एक हीरे की कीमत, हालांकि हीरा इतना सा इतना सा, लेकिन उसकी कीमत इतनी बड़ी है कि दुनिया भर के लोग नहीं दे सकते उसको। ऐसे ईमान जो है, ईमान उसकी कीमत दुनिया में कोई नहीं दे सकता। हदीस पाक में आता है, एक तराजू के एक पलड़े में सातों जमीनों और सातों आसमानों को रख दिया जाए, पूरी दुनिया, और दूसरे पलड़े में ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह का पुर्जा रखा जावे, तो ला इलाहा इल्लल्लाह वाला पुर्जे वाला जो पलड़ा है वो सातों जमीन और आसमान वाले पलड़े को हवा में उड़ा देगा। जैसे एक तरफ 100 ग्राम रखा हो और दूसरी तरफ 50 किलो रखे, तो ये पलड़े का क्या हाल होगा, बोलो ना भाई, अंतर हो जाएगा नहीं। तो ऐसे लरजहत बिहिन ला इलाहा इल्लल्लाह, कि ला इलाहा इल्लल्लाह वाला पलड़ा जो है वो दूसरे पलड़े को हवा में उड़ा देगा। इतना वजनी कलमा हम सब के पास, ईमान से कीमती और कोई सरमाया नहीं, सबसे कीमती चीज है वही ईमान है, जिससे अल्लाह के खजानों से आदमी फायदा उठा सकता है। ईमान की वजह से जब ईमान दिल की गहराइयों में उतरता है और अल्लाह से ताल्लुक बनता है, तो फिर आदमी दुनिया से बेनियाज हो जाता है। फिर ये दुनिया की मादी, दुनिया की चीजों की कीमत उसकी नजर में नहीं रहती, और जिस दिन इस दुनिया की कीमत दिल में नहीं रहेगी उस दिन आदमी बादशाह बन जाएगा। क्या बन जाएगा जी? जैसे हम लोग देखते हैं बाजे पागलों को शहरों में होते हैं, बाजे पागल होते हैं, कपड़े मैले हैं, फटे हुए हैं, बाल बिखरे हुए हैं, और थैला पीछे लटका हुआ है, उसमें कचरा भरा हुआ है, कपड़े भरे हुए हैं, कागज, अरे देखते नहीं, देख यहाँ होते हैं कि नहीं, अरे राजकोट में है और जामनगर में फिरते होते हैं ऐसे बाजे, तो वो तो ये समझता है कि मेरे पास बहुत बड़ा खजाना, किसी को देता नहीं वो जल्दी, किसी को देता नहीं वो, और जितना आता है भरता जाता है उसको, और लेके फिरता खुश होता है, और सबको बेवकूफ समझता है, कितने बेवकूफ फेंक देता है लोग कचरे को, कागज को। ऐसे दुनिया जमा करने वालों की मिसाल ऐसी है, दुनिया जमा करने वालों की मिसाल कि कागज के पुर्जे और जमीनों के टुकड़े और कपड़ों के चिथड़े और पता नहीं जूते और सीमेंट और रेत के ढेर, मकान बना बनाकर 10, 15, 20, 25, 50, 100 मंजिला बनाकर आदमी खुश होता जा रहा है, और अल्लाह से गाफिल है, आखिरत से गाफिल है, اپنے دین سے غافل ہیں, نمازوں سے غافل ہیں, اللہ کے ذکر سے, جس ذکر کا ایک سبحان اللہ, ایک سبحان اللہ حدیث پاک میں آتا ہے, سبحان اللہ مومن کی زبان سے نکلا ہے, زمین و آسمان کے درمیان کی جتنی خالی جگہ ہے اس خالی جگہ کو ثواب سے بھر دیتا ہے, اتنا قیمتی ایک سبحان اللہ. اور حضرت سلیمان کا لشکر جا رہا تھا, فضائل اعمال میں کئی قصہ لکھا ہے, ایک آدمی اس پر کہ کتنی بڑی حکومت ہے, حضرت سلیمان کو خبر ہوئی کہ فلاں آدمی ہماری حکومت پر ایک حیران, اس کو جا کر کہا بھائی مومن کی زبان سے ایک مرتبہ سبحان اللہ سلیمان بن داؤد کی پوری سلطنت سے زیادہ بہتر. اتنی قیمتی چیز ہمارے پاس ہے ایمان, جس ایمان کے ساتھ سبحان اللہ کی اتنی قیمت, اس ایمان کے ساتھ نماز کی اتنی قیمت, کہ آدمی کی نماز پر کروڑوں نیکیاں ہیں ایک ایک نماز پر, اس ایمان کے ساتھ ایک آدھی کھجور آدمی نے صدقہ دی ہے تو قیامت میں اللہ تعالیٰ اس کو احد پہاڑ کے برابر اجر دے گا. احد پہاڑ جو مدینے میں ہے, لمبا پہاڑ ہے بڑا, ایک آدھی کھجور کے صدقے پر, ایمان کے ساتھ اخلاص کے ساتھ صدقہ کیا ہے. تو یہ ہماری بڑی نعمت ہے, ہمارا سب سے بڑا سرمایہ, ہماری سب سے بڑی پراپرٹی وہ ہمارا ایمان جو اللہ نے دیا ہے. اللہ کرے کہ ہمیں اس کا احساس نصیب ہو جائے. اور محنت کے لیے یہ ایمان ہے, کس ایمان پر اب محنت کر کے اس کو آگے بڑھانا ہے, اس ایمان میں اور ترقی کرنی ہے, اس کی کوالٹی اچھی سے اچھی بنانی ہے. کوالٹی ہوتی ہے نا بھائی, ایک ہی چیز ہے, اس کی 10 کوالٹی الگ 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 ہے, ایک ہی چیز ہے 15 کوالٹی ہے, ایسے ایمان کی کوالٹی ہوگی, ایمان کا پاور, اس کی کوالٹی. اور دنیا میں جیسے چیزیں کوالٹی پر بکتی ہیں, کوالٹی پر لوگ قیمت دیتے ہیں, ایسے ایمان کی کوالٹی پر اجر ملے گا, بدلہ ملے گا, اور کامیابی کوالٹی کے بقدر ہوگی. اس ایمان کو پاورفل بنانا, اچھی سے کون سی کوالٹی کا ایمان اللہ نے مانگا ہے, اللہ نے ہم سے انبیاء اور صحابہ کی کوالٹی کا ایمان مانگا ہے, اور خاص اس امت کو کہا آمین و کما آمن الناس, ایسا ایمان بناؤ, ایسی کوالٹی کا ایمان بناؤ جیسی کوالٹی کا ایمان صحابہ کے پاس. وہ ایمان کیسا ہے؟ وہ ایمان پانچ وقت کی نمازیں رغبت اور شوق کے ساتھ پڑھاتا ہے, وہ ایمان رمضان کے روزوں کے لیے رمضان کا انتظار کرواتا ہے, وہ ایمان مالداروں کو خوشی سے زکات دلواتا ہے, وہ ایمان مال والوں کو خوشی اور رغبت کے ساتھ شوق کے ساتھ اللہ کے گھر کی زیارت اور حج کی توفیق دلوا دیتا ہے, وہ ایمان جھوٹ سے بچاتا ہے, وہ ایمان دھوکے سے بچاتا ہے, وہ ایمان غبن سے, زنا سے, شراب سے اور قسم قسم کے کبیرہ گناہوں سے بچا دیتا ہے. وہ ایمان کی کوالٹی ہے. جو کوالٹی تیار کرنا سب کے لیے ضروری ہے, ہر مسلمان کے لیے. اگر اس کوالٹی کا نہیں بنایا تو پھر وہ ایمان آدمی کو نماز کی طرف نہیں لے جاتا, کیونکہ مضبوط نہیں ہے, پاور نہیں ہے, اس پاور نہیں ہے, پاور کمزور ہوتا ہے بجلی کا تو پنکھا ٹھیک سے نہیں چلتا, حالانکہ پاور ہے لیکن کمزور ہے, پاور کمزور ہے, بلب نہیں چلتا ہے, کہ اتنا پاور نہیں جس سے بلب چلایا جائے. ایسے ایمانی پاور بنانا, اللہ کا تعلق پیدا کرنا, اور نمازوں میں جان لگانا, جی کھپانا, ایسے اور اعمال میں رغبت پیدا کرنا, وہ ایمان کا خاصہ ہے. جب ایمان اندر آئے گا تو یہ ساری چیزیں لے کر آئے گا, پھر اعمال زندگی میں آئیں گے, نماز, روزہ, اور پھر علم سیکھنے کا شوق پیدا ہوگا, پھر جہالت کی زندگی کاٹے گی آدمی, جہالت کی زندگی آدمی کو کیا کرے گی, بولو نا بھائی, گرمی کے موسم میں گرمی رکھتے تو کیسا ہوتا ہے, جسم کاٹتا ہے, ایسے جہالت کاٹے گی. ابھی ہماری جہالت کاٹ نہیں رہی ہم, بلکہ جاہل بن کر بھی آدمی مطمئن ہے, کچھ پتا نہیں زندگی, دنیا کیا ہے, آخرت کیا ہے, نماز کیا ہے, روزہ کیا ہے, جہالت ہے زندگی میں, حق کیا ہے, بیوی کا کیا حق ہے, بچوں کا کیا حق, بھائی بہنوں کا کیا ہے, پڑوسیوں کا کیا حق ہے, لیکن وہ جہالت کاٹتی نہیں ہے, بے حسی ہے. کیا ہے؟ بے حسی. جب ایمان میں پاور آئے گا تو پھر آدمی کی جہالت کاٹے گی اندر سے, اور وہ جہالت کو دور کرنے کی رغبت ہوگی,
آدمی علم سیکھے گا, علم سیکھے گا, علماء سے آدمی رابطہ بنائے گا اور ان سے اپنا علم لے گا. پاکی ناپاکی کا علم ہے, روز و نماز کا علم ہے, تجارت اور کاروبار کا علم ہے, کھیتی باڑی کا علم ہے, اپنی معاشرت کا علم ہے, بی بچوں کے ساتھ, بھائی بہنوں کے ساتھ, رشتہ داروں کے ساتھ کیسے رہنا ہے, وہ سارا علم ہے. پوری زندگی کا علم آدمی سیکھے گا. پھر جب علم سیکھے گا آدمی تو علم کے ساتھ حقوق آئیں گے. حق کیا ہے؟ بیوی کا, بچوں کا, بھائیوں کا, بہنوں کا, پڑوسیوں کا, رشتہ داروں کا, اپنا, اللہ کا, رسول کا, سارا احساس اندر پیدا ہوگا. احساس اندر, احساس پیدا ہوگا اور پھر اغراض نکلیں گے اندر سے. اغراض ابھی ہم دیکھیں گے, ذرا غور کریں گے تنہائی میں بیٹھ کر کہ ہمارے ہر عمل کے پیچھے کوئی غرض چھپی ہوئی ہوتی ہے. ہمارے عمل کے پیچھے کوئی غرض چھپی ہوئی ہے, ہر کام کے پیچھے کوئی غرض ہے. سلام بھی کسی کو کر رہے ہیں تو اس سلام پہ کے پیچھے بولو نا بھائی کوئی غرض چھپی. اسی لیے ہر مسلمان کو نہیں کرتے سلام, ہر مسلمان کو سلام, حالانکہ سلام تو ہر مسلمان کو کرنے کی ہے. حضور علیہ السلام نے فرمایا افسوس سلام, سلام کو پھیلاؤ, سلام کو عام کرو, جس کو جانو اس کو بھی, نہیں جانتے اس کو بھی سلام کرو. لیکن ہم سلام کرتے ہیں بعض لوگوں کو کہ اس سلام کے پیچھے کچھ ہیں, اس سلام کے پیچھے. شادی بیاہ میں دعوت دیتے ہیں تو بعض مخصوص لوگوں کو دیتے ہیں کہ اس دعوت کے پیچھے کچھ ہیں. کسی کی شادی میں جاتے ہیں تو مخصوص لوگوں کی جاتے ہیں. جنازے میں میت ہو جاتے ہیں, جنازہ ہوتا ہے تو ہر مسلمان کے جنازے میں جاتے ہیں. بولو نا بھائی, ہر ایک کے جنازے میں جاتے ہیں کہ جو بھی مسلمان کا انتقال ہو گیا اس کے جنازے میں شریک ہو جائے. حالانکہ مسلمان کے مسلمان پر جو حق ہیں اس میں ایک حق یہ ہے کہ جب وہ ملے تو اس کو سلام کریں, مصیبت میں آوے تو اس کی تعزیت کریں, بیمار ہو تو اس کی عیادت کریں, اس کا انتقال ہو جائے اس کے جنازے کے پیچھے چلے. لیکن ہم ہر ایک کے جنازے میں جا پاتے ہیں, ہر ایک وقت ہوتا ہے, بعض مرتبہ ہمارے سامنے سے میت گزرتا ہے. لیکن جس کے جنازے میں ہم جاتے ہیں اس کے پیچھے کوئی غرض چھپی رہتی ہے. عموماً یہ غرض اندر سے نکل کر ہمارے ہر کام میں اخلاص آ رہا, ہر کام میں اخلاص کہ کسی کے لیے نہیں. اللہ سلام کر رہا ہے تو سب کو کریں گے, اللہ کے لیے کرنے کا, اللہ ہمارا خوش ہو جائے. جتنا موقع ہے کسی کی خدمت کا تو اس میں نام مسلمان بلکہ خدمت کے لیے تو مسلمان ہونا بھی ضروری نہیں. خدمت کے لیے تو کوئی بھی مل جائے, بلکہ انسان ہونا ضروری نہیں. کوئی جانور ہے بھوکا اس کو کھلا دیں گے, کوئی جانور پیاسا ملا اس کو پلا دیں گے, یہ ہماری خدمت ہوگی. ایسے ہمارے جذبات ہوں گے کہ کوئی غرض نہیں کسی سے, ایک اللہ کو خوش کرنا ہے. نماز سے بھی, روزے سے بھی, خدمت سے بھی, دعا سے بھی, اپنے بیوی بچوں کی خدمت سے بھی, بلکہ اپنے تجارت اور کاروبار سے بھی ہماری غرض یہ ہے کہ اللہ خوش ہو جائے. اس لیے تجارت کاروبار میں بھی کوئی ایسا کام نہیں کرنا ہے جس سے اللہ ناراض. یہ جذبات بنانے ہیں, یہ صفات پیدا کرنے, یہ تبلیغ کا کام اس کے لیے کہ زندگی ایک رخ پر پڑے, زندگی ایک رخ پر پڑ جائے. اس کے لیے تبلیغ کے اعمال ہے. چار چار مہینے چلوں میں جماعتیں جاتی ہیں, آج بھی مستقل 24 گھنٹے مسجد کے ماحول میں صبح شام تعلیم اور دعوت اور دعا اور ان چیزوں کی عملی مشق کرتا ہے. ان سارے کاموں کی عملی مشق ہے. پھر جب آدمی گھر واپس آتا ہے تو جو کہ زندگی کے زیادہ ایام آدمی اپنے گھر پر رہتا ہے, ایک آدمی سال میں 4 مہینے بھی لگاتا ہے تو 8 مہینے اپنے گھر پر, اور سال میں 40 دن لگاتا ہے تو تقریباً 10.5 مہینے اپنے گھر پر, 10.5 مہینے اپنے گھر پر. تو اس میں اب کیا کرے گا کہ اپنے گھر میں ان اعمال کے ساتھ زندگی گزارنا. جو اعمال جماعتوں میں نکل کر سیکھے ہیں, چاہے چلے میں, 4 مہینے میں, 3 دن میں, یا ابھی جانے کی نوبت نہیں آئی ہے, لیکن اپنے گھر رہ کر, اپنی مسجد میں, اپنی مسجدوار جماعت کے ساتھ رہ کر ان عملوں کی پریکٹس اور مشق کرتے رہنا ہے. ورنہ غفلت کی ایسی فضائیں ہیں کہ اچھا خاصا دیکھ دیندار آدمی اس غفلت میں بہہ جاتا ہے, نمازی بے نمازی بن جاتا ہے. پکا پکا پانچ وقت نمازی تھا, سال بھر دو سال تک نماز پڑھی, اب ایسا غفلت میں بہہ گیا کہ نماز اس سے چھوٹ گئی. قرآن پڑھتا تھا پابندی سے, اب نہیں پڑھ رہا, با اخلاق تھا بد اخلاق بن جاتا ہے. اچھا کیریئر کیریکٹر والا آدمی تھا لیکن غلط دوستوں کے ساتھ لگ گیا تو برا ہو گیا, چوری ڈکیتی پہ چڑھ گیا. آدمی کا ماحول اس پر اثر کرتا ہے. جیسے گرمی کا ماحول ہے تو سب کو گرمی لگتی ہے, نہیں لگتی. گرمی سے بچنے کا انتظام کرنا پڑتا ہے, پنکھا لگانا پڑتا ہے, کولر لگانا پڑتا ہے. اور شدت کی گرمی ہے تو کولر سے کام نہیں چلتا, اے سی لگانا پڑتا ہے. ایسے برا ماحول ہے باہر کا, اس برے ماحول کا ہم مقابلہ نہیں کر سکیں گے. اس برے ماحول کا ہم میں طاقت نہیں ہے, ہمارے بچوں میں طاقت نہیں ہے, ہماری بیویوں میں طاقت نہیں ہے. اس نے دیکھا بہت سے شریف گھرانوں کے بچے جن کے ماں باپ شریف تھے, نیک تھے, لیکن ان کے بچے آوارہ ہو گئے. حالانکہ باپ نے ایسا کبھی نہیں کیا, ان کی ماں ایسی نہیں ہے, ان کے باپ دادا ایسے نہیں تھے, لیکن ماحول ان بچوں کو کھا گیا. آوارہ ہو گئے, چوری ڈکیتی پر چڑھ گئے, زنا شراب پر چڑھ گئے, ماحول نے ان کو خراب کر دیا. اس کے لیے ہمارے ذمے ہیں کہ جیسے ہم اپنے گھر کی جواب داری سمجھتے ہیں, سردی گرمی سے بچنے کے لیے ہم گرمی کے موسم میں پنکھا کولر کا انتظام کرتے اپنے لیے, اپنے گھر والوں کے لیے, اور سردی کے موسم میں رضائی کا کمبل کا انتظام کرتے ہیں اپنے لیے, اپنے گھر والوں کے لیے. ایسے ہمارے ذمے ہیں کہ اس بے دینی کے ماحول میں ہم دینی ماحول کا انتظام کریں اپنے لیے, اپنے گھر والوں کے لیے, اپنے محلے والوں کے لیے, اپنی بستی والوں کے لیے, کہ لوگوں کو اچھا ماحول ملے اور اچھی فضا ملے, جس فضا میں نمازوں کا اہتمام ہو, اللہ کے قرآن کی تلاوت ہو, جس فضاؤں میں اللہ کے دین کی دعوت ہو, جن فضاؤں میں اللہ کی بڑائی اور عظمت کے بول بولے جاتے ہو, جن فضاؤں میں جگہ 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 تعلیم کے حلقے ہوں, حضور صلی اللہ علیہ وسلم اور صحابہ کی مبارک زندگی کا تذکرہ ہو, جن فضاؤں میں گھروں میں نماز ہو, ذکر ہو, اللہ کے قرآن کی تلاوت ہو, حسن اخلاق ہو اور خدمت کا اچھا جذبہ ہو, یہ ہمارے ہر سماج کے لیے ضروری ہے. اور یہ سب سے بڑی سماج سیوا ہے, یہ سب سے بڑی سماج سیوا ہے. اب بھی انتظام ہے, پانی کا انتظام کرتا ہے, بجلی کا انتظام کرتا ہے, کوئی بیمار ہے دوا کا تو سماج سیوا کا کام سمجھتا ہے, ضرور وہ بھی سماج سیوا ہے, وہ بھی سماج سیوا ہے. لیکن اس سیوا سے آدمی کی وقتی ضرورت پوری ہوتی ہے. یہ ایسی سیوا ہے کہ جس سے آدمی کی دنیا آخرت دونوں جہان کی ضرورتیں پوری ہو جائے گی. گھروں میں مسائل پیدا نہیں ہوں, بچوں کی تربیت میں تعاون ملے گا, گھروں میں چین و سکون آئے گا. اس لیے مقامی محنت کا ایک نظام ہے مسجدوں میں, کہ ہر مسلمان اپنی ضرورت سمجھ کر مسجدوار جماعت میں بیٹھے اور سر جوڑ کر فکر کرے اپنے محلے کے لیے, اپنی ذات سے شروعات کرے, اپنی ذات سے شروعات کرے سوچنے کی, اپنی ذات, اپنا گھر, اپنا محلہ, اپنی بستی, اور پھر بستی کے قرب و جوار کی بستیاں اور علاقے, یہاں تک کہ پورے عالم کے انسانوں کی نیت سے آدمی سوچے کہ سب میں دین کیسے آ جائے. اس کے لیے بے چین ہو آدمی, اس کے لیے آدمی بے چین ہو رہا ہو, بے قرار ہو رہا ہو ایک پورن کے ساتھ, جیسے بستی میں کوئی مصیبت آ گئی ہو, بتائیں بازی میں تو پانی کا سیلاب آ گیا, بارش زیادہ ہو گئی, کوئی بیماری پھیلی, تاؤن پھیل گیا, تو کیسے چند لوگ فکر میں بھائی کیوں کری سوال, کئی کرو جو اپنے کئی سوچو جو اپنے, گام میں مصیبت آ گئی ہے, پانی بھرائی گئی ہے گام میں. یہ کم مصیبت ہے کہ 80% 90% سے زائد لوگ نماز چھوڑ کر زندگی گزار رہے ہیں. یہ کم مصیبت ہے کہ 80-90% عورتیں بغیر پردے کی زندگی گزار رہی ہوں. یہ کم مصیبت ہے 80% ماں باپ اولاد سے ناراض ہیں. یہ کم مصیبت ہے کہ بہت سارے گھروں میں میاں بیوی کے جھگڑے اور لڑائیاں ہی لڑائیاں ہیں. یہ کم مصیبتیں ہیں, اس کا یہ اجتماعی حل ہے, یہ اجتماعی حل ہے. خالی مسئلہ اتنا نہیں ہے کہ بھائی نکل کر جماعت میں جانا ہے, اتنا مسئلہ نہیں ہے. اپنی ذات سے لے کر ہمارا گھر, ہماری بستی, ہمارا محلہ, اور پورے عالم میں بسنے والا ایک ایک مسلمان اللہ کی تابعداری کے ساتھ حضور صلی اللہ علیہ وسلم کے مبارک سنتوں پر، آپ کے مبارک طریقوں پر زندگی گزارنے والے کیسے بن جائے، اس کو روزانہ سوچا جائے، اس کو روزانہ سوچیں، دل کو وہ دل میں وسعت پیدا کر کے، دل میں وسعت پیدا کر کے بیٹھ کر سوچے مسجد میں، اپنے کچھ لینے کا مسئلہ نہیں ہے، یہاں دین کا کام لگانے کا کام ہے، یہاں نہ کرسی ہے نہ عہدہ ہے، یہاں نہ کرسی ہے نہ یہاں مشورہ ہے کہ آپس میں مل جل کر کسی ایک کو ذمہ دار طے کریں گے اور ماننے کے جذبے سے طے کریں گے، ہم ان کی مانیں گے، منوانے کا جذبہ نہیں ہوگا، اگر گھر میں دو میاں بیوی ہیں دونوں کا جذبہ منوانے کا ہے وہ گھر نہیں چلتا ہے، وہ گھر چلتا نہیں ہے، اور اگر دونوں کا جذبہ ہے کہ چلو ہم ایک دوسروں کی مانیں گے موقع پر تو گھر چل جاتا ہے، پیسہ زیادہ نہیں پھر بھی چل جاتا ہے، غریب کا گھر ہے گھر چل جائے گا، لیکن اگر ماننے کا جذبہ نہیں ہے، شوہر کہہ رہا میری گھر میں چلے، بیوی کہ میری چلے، اور بچہ ابھی کھڑا ہوا وہ کہہ رہا میری چلے، تو اس گھر میں لڑائی کے سوا کچھ نہیں ہوگا، وہاں کچھ نہیں ہوگا، ایسے کوئی بھی اجتماعی کام ہے ہمارا آپس کا، اجتماعی کاموں میں جب تک ہر ایک کا جذبہ یہ نہیں ہے کہ بھائی ہم مددگار بنے، ہم معاون بن جا رہے ہیں، ہمارے ذمہ جو کام آئے گا ہم کر لیں گے، اللہ کے لیے کرنا ہے، نہ شہرت کے لیے کرنا ہے، نہ نام و نمود کے لیے کرنا ہے، نہ دنیا بنانے کے لیے کرنا ہے، نہ دنیا کا کوئی عہدہ چاہتے ہیں، تو پھر آدمی کے لیے کام کرنا بہت آسان ہے، پھر آدمی اپنی جان مال اس پر لگائے گا، ہاں شیطان کی مان کر کتنا جان مال لگاتے ہیں روزانہ، ہر آدمی کہتا میری چلے، لیکن وہ اپنی بھی کہاں چلاتا، وہ تو شیطان کی چلاتا ہے، جتنے اپنی چلانے والے ہیں گھر میں، دکان میں، کاروبار میں، مسجد میں، یا سماج سیوا کے کاموں میں، جہاں جتنے لوگ کہتے ہیں کہ میری چلے، وہ تھوڑی ان کی چلاتے ہیں، وہ تو شیطان کی چلاتے ہیں، اور شیطان کی چلا کر لاکھوں روپے لگاتے ہیں شادی بیاہ میں اور عمارتیں بنانے میں اور اپنی خواہشات پر، جہاں شیطان ان کو رہبری کرتا ہے وہاں لاکھوں لگا دیتے ہیں، اور بالکل غلام بن کے لگاتے ہیں، غلام بن کے، اگر ایک اللہ کی غلامی آدمی اختیار کر لے اور ایک رسول کی غلامی میں آ جاوے تو پھر شیطان کی غلامی سے بچ جائے گا، اسی کا راستہ یہ مشورہ ہے، معمولی چیز نہیں ہے کہ آدمی نفس و شیطان کی غلامی سے نکل کر اللہ رسول کی غلامی میں آ جائے اور اپنی جان و مال کو اللہ رسول کی غلامی پر لگا لے، اللہ رسول کے اشاروں پر، اللہ رسول کے حکم پر آدمی اپنی جان و مال کو اپنی اپنے گھر والوں کی اور پوری انسانیت کی فلاح و بہبود کے لیے آدمی لگانے والا بنے، اس کے لیے روزانہ بزرگوں نے کہا کہ کم از کم 2.5 گھنٹہ آدمی فارغ کرے، 24 گھنٹے اللہ کے دیے ہوئے، 24 گھنٹے کس کے دیے ہوئے، بولو نا بھائی ذرا زور سے بولو نا، جن کو غنودگی آئی ہے نا ان کو خواب بھی 2.5 گھنٹے کا آوے، اتنی زور سے بولو، ارے بھائی 2.5 گھنٹے کس کے لیے لگانے کے، اور 24 گھنٹے کس نے دیے ہیں، اللہ نے دیے، اس 24 گھنٹے میں سے 2.5 گھنٹہ لگانا، اور وہ 2.5 گھنٹہ بھی اپنی بھلائی کے لیے لگانے کا، دوسروں کو سدھارنے کے لیے نہیں، اگر یہ نیت ہماری ہے دوسروں کو سدھارنے کی تو ہم پہلے بگڑ جائیں گے، اور جو بگڑا ہوا ہے وہ کیا کسی پہ سدھارے گا، جو خود ہی بگڑا ہوا، ہم تو خود بننے کے لیے جا رہے ہیں کہ ہم تو بھائی خود بن جاوے اس کے لیے دعوت دینے کے لیے جا رہے ہیں، ہم خود بگڑے ہوئے ہیں، ہر آدمی اپنے آپ کو بگڑا ہوا سمجھے کہ ہم بگڑے ہوئے ہیں، ہمارے پاس جیسا ایمان ہونا چاہیے نہیں ہے، جیسی نماز پڑھنی چاہیے ویسی نہیں پڑھ پاتے، جیسی زندگی گزارنی چاہیے ہم نہیں گزار سکتے ہیں، نہیں گزار پا رہے ہیں، جیسی آخرت کی فکر کرنی چاہیے نہیں کر پا رہے ہیں، تو ہماری خود کی ضرورت، اس لیے ہم 2.5 گھنٹہ لگا رہے ہیں، جیسے بیمار اپنی ضرورت سمجھ کر ہاسپٹل جاتا ہے، روزانہ جانے کی ضرورت روزانہ جاتا ہے، اور ہفتے میں ایک دن جانا ہوتا ہے تو ہفتے میں ایک دن جاتا، جتنی ضرورت سمجھتا ہے اتنا جاتا ہے، اور بار بار چیک اپ کرواتا ہے، ہر وقت شک میں رہتا ہے، کسی نے کہہ دیا تم کو شوگر ہے تو شک میں رہتا ہے ہر وقت، بار بار ہر مہینے چیک اپ کرواتا ہے، بھائی شوگر صاحب کہہ رہے آپ تو نارمل آ گیا، نانا صاحب میں برابر جو ہے گیا مہینے 200 آئی تو تمہارا کانٹو برابر چھ کے نہیں ہے، ارے ہے نہیں ہے، और कोई कह दे तुम बहुत अच्छे हो तो आदमी एक मरतबा में समझ जा रहे हो तो बहुत अच्छा हो गया। अब जिंदगी भर जरूरत महसूस नहीं करता कि मुझे सुधरने का है। जिंदगी में किसी एक आदमी ने जो हमको जानता नहीं था अच्छी तरह से, उसने जरा हमारी टोपी पहनी हुई बराबर देखे कि तुम बहुत बहुत सारा अच्छा था, तो आदमी समझ के बहुत अच्छा हो गया। अब जरूरत महसूस ही नहीं करता कि मुझे जरा संभालने की जरूरत है, मुझे बनने की जरूरत। इसलिए जो आदमी अपने आप को बना हुआ समझता है वो कभी बनता नहीं है। यहां तो ईमान के मामले में, दीन के मामले में, अपनी आखिरत के मामले में आदमी अपनी जात में हमेशा शक करता रहे। अल्लाह कह रहा ला तुज़क्कु अन्फुसकुम हुवा आलमु बिमन इत्तका, कि तुम में से कोई आदमी अपने आप को साफ सुथरा न समझे। अल्लाह जानता है कि तुम में तकवे वाला कौन। ये 2.5 घंटे क्यों लगाने भाई, बोलो ने, अपने बनने के लिए। किसको बनने के लिए? अपने बनने के लिए। तो कितने दिन लगाने चाहिए रोजाना? क्या हफ्ते में कितने दिन लगाने चाहिए? रोजाना और पूरा महीना और पूरी जिंदगी मौत तक। फिर ईद के दिन भी आदमी 2.5 घंटा लगाए। घर में शादी होगी तो उसकी भी तरतीब बना लेगा, भाई सुबह जो है ना मुझे मस्जिद में 2.5 घंटा लगाना है, मुझे मुलाकातें करनी। उस दिन भी आदमी छोड़ेगा नहीं, क्योंकि अपने लिए लगा रहा। और अल्लाह के बंदों की खैरख्वाही करनी है, अल्लाह के बंदों की खैरख्वाही लेकर एक एक के पास जाना है, एक एक की खुशामद करनी है, एक एक के घर जाकर उसके पास बैठना है, खाली चलते फिरते मुलाकात नहीं करनी। एक एक मुसलमान के पास जाकर उसके घर में बैठे, अगर घर में बैठने की गुंजाइश नहीं, छोटा सा घर है, घर के बाहर बैठ जा। बहुत से लोग काम के लिए हमारे पास आते हैं, कारोबारी काम के लिए आदमी आता है, सामाजिक कामों के लिए एक दूसरों के पास लोग जाते हैं, और कोई बीमार होता है तो इयादत के खातिर लोग जाते, एक दूसरों से मिलते नहीं मिलते भाई, तो कहां बैठते हैं वो लोग? बोलो ना भाई, घर में बैठते हैं। और घर में गुंजाइश नहीं होती, घर के आगे के कमरे में या घर के बाहर बैठकर बात करते हैं आपस में एक दूसरों से। दीन की बात के लिए हम जा रहे हैं तो दीन की बात भी बैठकर करें इत्मीनान के साथ। हमारे घर कोई आवे तो हम खुले दिल से उनको बुलावे, आ जाओ भाई आ जाओ, अल्लाह के लिए आए, अल्लाह के लिए आए, अल्लाह की बात लेकर आए। अल्लाह बड़ा है, अल्लाह की बात बड़ी है, अल्लाह की बात को बड़ी अजमत से कहेंगे और अल्लाह की बात को बड़ी अजमत से ध्यान से सुनेंगे कि अल्लाह सबसे बड़ा है, अल्लाह की बात सबसे बड़ी है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बातें लेकर हमारे घर आए, ये हमारी सआदत मंदी है कि हमारे घर पर कोई आ रहा है अल्लाह की बात लेकर, रसूल की बात लेकर आ रहा है, दीन की बात लेकर आ रहा है। ये हमारी हमारी नस्लों की और कयामत तक आने वाली उम्मत की खैर और भलाई की बातें, इससे हमें जरूर फायदा होगा। वज़क्किर फ़इन्न ज़िक्रा तन्फ़उल मुमिनीन, कुरान में अल्लाह फरमा रहा है कि आपस में एक दूसरों को नसीहत करते रहो, नसीहत एक ईमान वालों के लिए नफे की चीज है। इन ज़िक्रा तन्फ़उल मुमिनीन, तो उससे ईमान वालों को फायदा होता है, इसलिए उसमें ईमान का फायदा बोलेंगे। बार बार बोलना है, घर में, बाजार में, मोहल्ले में अल्लाह को बोलना है। किसको बोलना है भाई? अल्लाह को, कि अल्लाह बहुत बड़ा है, अल्लाह ही खिलाता है, अल्लाह ही पिलाता है, अल्लाह ही पालता है, वही शिफा देता है, और वो बहुत बड़ी जात है, वो हमको हर वक्त देखता है, वो अल्लाह हर वक्त देखता है। वो अल्लाह खुश होगा तो हमारी दुनिया आखिरत बना देगा, और अल्लाह नाराज होगा तो हमारी दुनिया आखिरत उजड़ जाएगी। इसको बोलना है, जैसे माहौल में दुनिया के दुनियावी एतबार से जो बड़े हैं उनको लोग बोल रहे हैं, जिनका खौफ है उस खौफ को लोग बार बार बोलते हैं, बच्चों को भी डराते हैं, लड़ाई होती है तो लोग डराते हैं, हम पुलिस में तुम्हारी फरियाद दे देंगे। अरे डराते नहीं डराते, सहाबा के वहां जब आपस में कोई तूतू मेमे हो जाती ना तो उनका सबसे बड़ा जुमला जो होता था वो कहते इत्तकिल्ला, अरे भाई अल्लाह से डर। इतना कहता था आदमी तो सामने वाला कांप जाता था, जैसे अभी होता था भाई तुम्हें अगर नहीं मानो तो हमें तुम्हारी फरियाद लिखा भी दे, तो आदमी डर जाता है फिर घबराता है। अरे होता नहीं होता ऐसा, तो आदमी घबरा रहा क्यों? कि बार बार उसने सुना है कि फरियाद लिखी जाएगी, फिर मुझे आकर पकड़ जाएंगे, फिर अंदर कर देंगे, फिर केस चलेगा और लंबा चलेगा और खर्चा भी होगा अनुसार, तो उससे सब डरते हैं। लेकिन अल्लाह के वहां के केस से आदमी डरता नहीं है, कि अल्लाह के वहां मुकदमा चलता है। दुनिया बहुत सारे गुनाह ऐसे होते हैं कि जिसका वबाल आदमी को दुनिया में भुगतना पड़ता है, दुनिया में भुगतना पड़ता है, और आखिरत का वबाल बाकी रहता है। उसमें एक मां बाप का नाफरमान है, जिसको पहले दुनिया में भुगतना पड़ता है, ऐसे और बहुत से गुनाह है जिसमें आदमी को पहले दुनिया में भुगतना पड़ता है। जिना है, जिना उलमा ने लिखा कि जिना एक कर्ज होता है आदमी के ऊपर। एक देवू ऐसे देवू आदमी ने किया है तो उसके घर में किसी के साथ होना है, उसकी बेटी के साथ, उसकी बीवी के साथ, उसकी बहन के साथ, ये कर्जा उसको देना ही देना है। और फिर आखिरत का जो अबाल है अलग है। तो ऐसे ही अल्लाह को इतना बोलना है, इतना बोलना है कि हर आदमी के दिल में अल्लाह की आजमत बैठ जाए और अल्लाह की तरफ से जो वईद बयान की गई है उसको इतना आपस में बोलना है कि उन वईदों का खौफ अंदर आवे ताकि आदमी कोई गुनाह ना करे, गुनाह करते हुए डरे। ये 2.5 घंटे में ये चाह जा रहा है कि घर घर जाकर अल्लाह को बोलना है, अल्लाह के हुक्मों को बोलना है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीकों में कामयाबी को बोलना है, अपनी सही जिंदगी गुजारने पर दुनिया की बरकतों को बोलना है कि अच्छी जिंदगी गुजारेंगे, नमाज पढ़ेंगे, अल्लाह घरों में बरकत कर देगा, कारोबार में बरकत करेगा, औलाद में बरकत कर देगा, नमाज के जरिए से अल्लाह हमारे काम बना देगा, अल्लाह हमारे कामों को आसान कर देगा। और इसको बोलना है। और घरों में बच्चों की तरबियत कि भाई हम ईमान वाले हैं, हम मुसलमान हैं, हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के उम्मती हैं, हमको अपने बच्चों को अच्छी तरबियत करनी है, अपने बच्चों को ईमान सिखाना है, अपने बच्चों को दीन सिखाना है, अपने बच्चों को सुन्नत वाली जिंदगी सिखानी है, अपने बच्चों के जिस्म पर सुन्नत वाला लिबास पहनाना है, अपनी बीवियों को मुसलमान औरत बनाना है, अपनी बीवियों को हुजूर सल्लल्लाहु अलैहि वसल्लम की अज़वाज मुतहरात और हुजूर अलैहिस्सलाम की मुबारक बेटियां और सहाबियात रिदवानुल्लाह तआला अलैहिन अजमाइन की जो मुबारक जिंदगी है वो जिंदगी सिखानी है इनको। ऐसी बातें करके फिर हर मुसलमान को हम तरगीब देंगे कि हर मुसलमान अपने घर में फजाइल आमाल और फजाइल सदकात की जो किताबें हैं जिसमें हिकायत सहाबा, फजाइल नमाज, फजाइल कुरान, फजाइल तबलीग, फजाइल जिक्र, मुसलमानों की पस्ती का इलाज, फजाइल सदकात जिसमें माँ बाप के हुकूक हैं, पड़ोसियों के हुकूक हैं, माल खर्च करने के फायदे हैं, जकात अदा करने के फायदे हैं और सहाबा के अंबिया के वाकयात हैं और बुजुर्गों के और अल्लाह वालों के दीनदारी के किस्से हैं, इसको हमें अपने घर में अपने बीवी बच्चों को सुनाना है ताकि उनका भी दीनी जहन तैयार हो। जैसे किस्से और वाकयात आदमी सुनता है ऐसा आदमी का जहन बनता है। फिल्मी एक्टरों के किस्से सुनता है आदमी, पूर्तियों में उनको पढ़ता है तो आदमी को ऐसे बाल बनाने का शौक पैदा होता है, ऐसे कपड़े पहनने का शौक पैदा होता है, ऐसी स्टाइल करने का शौक पैदा होता है। लड़कियां पूर्तियों में वही देखती हैं कि बाल खुले रखकर दुपट्टा गर्दन पर लटकाती है। ये कैसे हुआ है? कि उन्होंने माहौल में वो देखा है, माहौल में उसको सुना है, अपने घर के माहौल में फजाइल की किताबों की तालीम करके अपने बच्चे बच्चियां, अपनी बीवियां, माँ बहने, हमारे पोते नवासे और घर के माहौल में रहने वाला हर छोटा बड़ा मर्द औरत बच्चे बूढ़े सब बैठकर अपने घर में हुजूर सल्लल्लाहु अलैहि वसल्लम, सहाबा, अज़वाज मुतहरात बनाते तैयबात और सहाबियात रिज़वानुल्लाह ताला अलैहिन अजमाइन की मुबारक जिंदगियों को सुने। और दीन के खातिर उन्होंने कैसी मशक्कतें उठाई, दीन के खातिर कैसे मशक्कत उठाई। अभी हमें तो दुकान छोड़कर मस्जिद जाना मशक्कत लग रहा है। जिस दुकान में शाम को 5,000 रुपए का नफा मिलने वाला है, जिस दुकान में शाम को 2,000 रुपए का फायदा उठाना है, उसको छोड़कर मस्जिद जाना मशक्कत मालूम हो रहा है। 2 वक्त अल्लाह खाना खिला रहा है, जिस्म पर पहनने के 50-50 जोड़ी कपड़े एक एक के पास पड़े हुए और एक आसूदा जिंदगी अल्लाह ने दी है, उस जिंदगी में 5 वक्त की नमाज पढ़ना हमें मुसीबत मालूम हो रहा है। हम जरा सहाबा की जिंदगी पढ़ें कि उन्होंने भूखे रहकर नमाज नहीं छोड़ी कभी, भूखे रहकर भाई ओ भाई जरा यहां रहो इधर उसको रख दो अभी, भूखे रहकर उन्होंने नमाज नहीं छोड़ी। हजरत अबू हुरैरा रज़ी अल्लाह अन्हु फरमाते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद में बाज़े मर्तबा यह होता था कि नमाज पढ़ने वालों की पूरी सब गिर जाती थी फर्ज नमाज। फिर पूछा कि क्यों ऐसा होता, तो उन्होंने कहा इसकी वजह सिवाय भूख की और कोई चीज नहीं, यानी 2 वक्त का इतना खाना नहीं होता था कि फर्ज नमाज खड़े रहकर पढ़ सके, लेकिन उन्होंने कभी नमाज नहीं छोड़ी, सालत कभी नमाज नहीं छोड़ी, घर में फाके हो गए कभी दीन नहीं छोड़ा, घर में फाके हुए सहाबा की औरतों ने कभी अपनी हया को तर्क नहीं किया।
اپنا پردہ نہیں چھوڑا. خود حضور علیہ الصلوۃ والسلام کی صاحبزادی حضرت فاطمہ رضی اللہ عنہ جو جنت کی عورتوں کی سردار ہیں, دنیا میں جتنے باپ آئے ہیں باپ, ان سارے باپوں میں سب سے مبارک باپ, سارے انسانیت کے سردار امام الانبیاء والمرسلین حضرت محمد صلی اللہ علیہ وسلم ہیں, جو حضرت فاطمہ کے ابا تھے. سب سے زیادہ رحم و کرم آپ کے سینے میں تھا. ہم سے نہیں دیکھا جاتا نا, ہماری بیٹی ہیں, ہماری پوتی ہیں, ہماری نواسی ہیں, اور ان کو ہم شہ دے رہے ہیں برابر, آوارگی کی, عیاشی کی, عریانی کی شہ دے رہے ہیں ہم. وہ محبت میں حضور علیہ الصلوۃ والسلام سے زیادہ شفیق باپ کوئی نہیں ہو سکتا ہے. آپ کی بیٹی کے گھر میں فاقے ہو رہے ہیں, ایک ایک وقت نہیں تین تین دن کے فاقے ہو رہے ہیں. ایک مرتبہ نہیں کئی مرتبہ ایسا ہوا کہ آپ کی بیٹی کے گھر میں فاقے ہو رہے ہیں, کھانا نہیں ہے, پینا نہیں ہے وہاں پر, اور مشقت کی زندگی. لیکن اس حالت میں بھی زندگی بھر حضرت فاطمہ رضی اللہ عنہ کو کسی غیر محرم نے نہیں دیکھا کبھی, ان کی حیا باقی رہی. ان کے قصے اپنی بچیوں کو سنانے ہیں, اپنے بیٹوں کو سنانے ہیں, حضرت حسن و حسین کے قصے سنانے ہیں, اور صحابہ کے جوانوں کے قصے سنانے ہیں. ان کو یہ اس لیے سنانا ہے تاکہ ان کے بھی ایسے جذبات بنے, بزدل نہ بنے ہماری اولاد, بزدل نہ بنے کہ گناہ کر کر کے آدمی بزدل ہو جاتا ہے. گنہگار کبھی شجاع بہادر نہیں ہو سکتا. جو اللہ کا مجرم ہے, وانٹیڈ آدمی کیسے باہر کھل کر نکل سکتا ہے؟ وہ تو وانٹیڈ ہے, وہ کھل کر نہیں نکل سکتا. گنہگار آدمی اللہ کی زمین پر اللہ کا باغی ہے, وہ کبھی بہادر نہیں ہو سکتا, وہ ہمیشہ بزدل ہی ہوگا. ان بہادروں کے قصے سنانے ہیں, جس میں حضرت بلال ہیں, حضرت خباب ہیں, حضرت مصعب ابن عمیر ہیں, عبداللہ ابن زبیر ہیں, اور ابو بکر صدیق, اور عمر فاروق, اور عثمان غنی, اور علی مرتضی رضی اللہ عنہم, ان مبارک ہستیوں کے قصے ان کو سنانے ہیں. یہ ہمارے لیے آئیڈیل ہیں, یہ ہماری اولادوں کے لیے, ہمارے جوانوں کے لیے آئیڈیل ہیں, ہماری بچیوں کے لیے آئیڈیل حضرت فاطمہ, حضرت حفصہ, حضرت زینب, حضرت رقیہ, حضرت ام کلثوم, اور حضور صلی اللہ علیہ وسلم کی بیٹیاں اور آپ کی مبارک بیویاں. یہ ہماری بیویوں کے لیے اور ہمارے بچیوں کے لیے, ہماری پوتیوں کے لیے, ہماری نواسیوں کے لیے یہ آئیڈیل ہے. یہ فضائل کی تعلیم اس لیے پڑھنی ہے, اس کو اہمیت دے. رسم نہ بناو, رسم نہ بناو. میتھ سائنس میں بچہ کمزور ہے تو باپ پیچھے پڑ کے اس کو ٹیوشن کرواتا ہے کہ کمزور ہے بچہ ہمارا, پیچھے لگ جاتا ہے. جب تک اس کا میتھ صحیح نہیں ہوتا وہاں تک دم نہیں لیتا ہو. سائنس میں بچہ کمزور ہے اسکول بدل دیتا ہے کہ اسکول میں تعلیم برابر نہیں ہے پڑھانا, یہ کوچنگ کلاس برابر نہیں پلا جگہ بھیجنا ہے کہ ابھی تک اس کا دو سال میں انگلش ٹھیک نہیں ہوئی, اسکول بدل دیتا ہے. اپنے گاؤں سے دور کسی گاؤں میں اسکول میں بھیج دیتا ہے کہ وہاں تعلیم اچھی ہے. اور یہ جو بنیادی تعلیم ہماری ہے, جو ہماری یہ تعلیم سب سے پہلے اگر ہم نے اپنی اولادوں کو دی ہے تو یہ تعلیم ہمارے لیے رحمت بنے گی گھر میں. یہ اولاد ماں باپ کی فرما بردار بنے گی, یہ اولاد ماں باپ کی فرما بردار اولاد بنے گی, یہ نافرمان اولاد نہیں بنے گی, یہ اولاد اللہ کی فرما بردار بنے گی. اس اولاد کی زندگی میں سچائی آئے گی, امانتداری آئے گی, دیانتداری آئے گی, چھوٹے بڑوں کی تمیز آئے گی, اللہ رسول کا حق پہچانے گی اولاد. اور جب اللہ رسول کا حق پہچان لیا تو ابھی اولاد دنیا میں کبھی بھی یہ ناکام نہیں ہوگی. حضرت عمر ابن عبدالعزیز کا مشہور قصہ ہے, سب نے سنا ہے. حضرت عمر ابن عبدالعزیز رحمت اللہ علیہ بہت بڑے بادشاہ تھے, بہت بڑے بادشاہ ہیں. اللہ نے بڑی سلطنت ان کو دی, لیکن اس سلطنت میں انہوں نے عدل قائم کیا, انصاف قائم کیا, کسی پر ظلم نہیں کیا, اور خود فقیروں جیسی زندگی گزاری کہ گھر میں ان کے وہاں بھی فاقے ہوتے تھے, ان کے گھر میں فاقے ہوتے تھے. انصاف کیا سب کے ساتھ, دنیا نہیں بنائی بلکہ انصاف کیا. جب مر کر جانے لگے آخری وقت تھا ان کا, تو ان کی اولاد تھی بہت زیادہ, 12-15 اولاد تھی, اور دنیا سے جا رہے ہیں اور اپنے پیچھے کچھ چھوڑ کر نہیں جا رہے, معمولی سی رقم, کچھ درہم, 12-15 درہم چھوٹ رہے ہیں. تو ان کا سالہ تھا جو بہت مالدار تھا, کیونکہ وہ بادشاہ کا بیٹا تھا, وہ ان کا سالہ, اور ان کے خاندان میں حکومت رہی تھی کئی سالوں تک, تو اس کے پاس بہت پیسہ تھا. وہ آیا اور اس نے کہا کہ امیر المومنین, آپ دنیا سے جا رہے ہیں اور آپ اپنے پیچھے اپنی اولاد کو کچھ بھی دے کر نہیں جا رہے ہیں. اگر آپ کہو تو میں آپ کو کچھ مال دوں تاکہ تمہارے پیچھے تمہاری اولاد کا بھلا ہو جائے. تو انہوں نے کہا کہ سچ کہتا ہے, دے گا؟ بولے ہاں ضرور دوں گا. तो कहा कि वो माल तो तुम उन लोगों को दे दो जिनसे तुमने जुल्मन लिया है, मुझे तेरे माल की जरूरत नहीं और न मेरी औलाद को जरूरत, तुमने लोगों से जुल्म करके वो माल जमा किया है, लोगों को दे दो जिनका हिस्सा है उनको दे दो, मुझे और मेरी औलाद को तुम्हारे माल की जरूरत नहीं है, मैंने मेरी औलाद को तकवा सिखाया है, मैंने मेरी औलाद को नेक बनाया है, नेक अगर मेरी औलाद उस नेकी पर बाकी रहेगी तो मेरी औलाद का वाली अल्लाह है, वह तवल्लस सालिहीन कि मेरी औलाद का वाली अल्लाह है, वो इनकी परवरिश करेगा, वो उनको जाया नहीं होने देगा, और अगर मेरी औलाद बद है बुरी है तो मुझे ऐसी औलाद की परवाह नहीं, और अगर नेक है तो उनका वाली अल्लाह है, वो उनका मौला है, वो उनकी रोजी रोटी का इंतजाम करेगा। हमारी भी यही कोशिश, ये घर की तालीम इसलिए है कि हम अपनी औलाद को अपने पीछे नेक बनावे, उनके अंदर तकवा आवे, हया आवे, उसके असबाब पैदा करें, नमाजों की पाबंदी हो, बच्चों को मोहब्बत के साथ पूछे बेटा नमाज पढ़ी नहीं पढ़ी है, सुन्नत वाली जिंदगी का उनको आदि बनावे, हुजूर वाला लिबास पहना रहे उनको, हाँ अपने मुआशरे के गुलाम बनकर न रहे, अपने समाज के गुलाम बनकर न रहे, अल्लाह रसूल की गुलामी करें, अल्लाह के गुलाम है, अल्लाह के रसूल के गुलाम है, इस माहौल में हम अल्लाह रसूल की गुलामी करेंगे, नफ्स शैतान के गुलाम नहीं बनेंगे, समाज और कौम के गुलाम नहीं बनेंगे, हमने कलमा नफ्स शैतान का नहीं पढ़ा है, हमने कलमा कौम और समाज का नहीं पढ़ा है, हमने कलमा अल्लाह रसूल का पढ़ा है, जिसमें अल्लाह का नाम है, रसूलुल्लाह का नाम है, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, ये हमारा कलमा है, इसमें हमें यह सिखाना है, इसके लिए घरों में तालीम है, मस्जिदों में तालीम है, जगह जगह हर घर में, हर मुसलमान के घर में तालीम हो, आधा घंटा रोजाना फारिग करें, लेकर बैठे अपने बच्चों को, और इसको जरूरत समझें, जिसको जरूरत समझें, वरना आज देख रहे हैं दुनिया में, आज दुनिया में लोग दुश्मनों से तंग नहीं है, अपनी औलाद से तंग है, दुश्मनों से इतने तंग नहीं है लोग, और शोहर अपने दुश्मनों से जितना तंग नहीं है इतना बीवियों से तंग है, जिसको वो जो सिलेक्ट करके पसंद करके लाए, लेकिन लाकर उनको दीन नहीं सिखाया, दुनिया की हर चीज में नफा भी है नुकसान भी है, अगर उसके नफे के पहलू पर मेहनत न की गई तो उसके नुकसान का पहलू गालिब आ जाएगा, जैसे किसान की जमीन है उस जमीन पर सही मेहनत नहीं होगी तो कांटेदार दरख्त उग जाएंगे, उसमें नफे का पहलू है, अगर उसमें आंबे लगा दो तो आंबे की वाड़ी हो जाए, अनार के दरख्त लगा दो तो अनार की वाड़ी हो जाए, लेकिन अनार और आंबे की खेती नहीं की है तो यहाँ कांटेदार दरख्त उगने वाले हैं और फिर उसमें जहरीले सांप और बिच्छू पैदा होने वाले हैं, ऐसे आदमी की चाहे बीवी हो या बच्चे हो या खानदान हो या आदमी का माल हो, अगर उसके नफे के पहलू पर मेहनत नहीं होगी तो नुकसान का पहलू गालिब आ जाएगा और आदमी के लिए वही माल बबाल बन जाएगा, वही औलाद उसके लिए बबाल बन जाएगी, वही औरत उसके लिए बबाल बन जाएगी, इसके लिए तालीम घर घर में शुरू कराए और इसको जरूरत समझे, मोहल्लों में अमूमी गश्तों की फिजा बना लें, ये जो अमूमी गश्त होता है ना अमूमी गश्त, हाँ घूमने फिरने में दिन न बर्बाद करें कि हमारा तो इतवार का दिन है, हफ्ते में एक ही दिन मिलता है, बीवी को लेकर घूमने जाते हैं, बच्चों को लेकर घूमने जाते हैं, घूमने फिरने के लिए जिंदगी नहीं है, घूमने फिरने के लिए जिंदगी नहीं है, जिंदगी मकसद के खातिर है, अपने गश्तों की पाबंदी करें, जिस दिन आपस में मिलजुल कर तय कर लिया है वो दिन हमारा असर से लेकर रात तक का दिन वक्त, असर बाद गश्त की मेहनत कर ले, मगरिब के बाद गश्त की जमातें बनावे और मगरिब इशा का वक्त फारिग करें, एक दिन खाने की कुर्बानी दें, एक दिन खाने की कुर्बानी दें कि खाना आगे पीछे करेंगे, ज्यादा भूख लगती है शाम को पहले खा लें या फिर इशा के बाद आराम से खाएंगे, लेकिन आज गश्त का दिन है, आज हम दूसरे कहीं नहीं जाते, अरे लोग रस्म और रिवाज के दिनों की पाबंदी करते हैं, वो कहीं नहीं जाते, रस्म और रिवाज के दिन, और एक मेहनत का दिन है, जिस मेहनत के जरिए से हुजूर सल्लल्लाहु अलैहि वसल्लम वाली मुबारक जिंदगी को जिंदा करना है, उस दिन की पाबंदी आदमी ना करे और मामूली मामूली बहानों की वजह से गश्त को छोड़ दे, ये अच्छी चीज नहीं है, हाँ ये अल्लाह की तरफ से मिली हुई एक नियामत है, इस मेहनत की कदर करें, ये अल्लाह की तरफ से मिली हुई एक नियामत है, हजरत मौलिया साहब रहमतुल्लाह अलैह फरमाते थे कि ये मेहनत जो है वो कर्न अव्वल का हीरा है, कर्न अव्वल का हीरा है, और गश्त वाले अमल के लिए कहते थे ये अमल इस काम में रीढ़ की हड्डी की तरह, अगर इंसानी जिस्म में रीढ़ की हड्डी है, आदमी चलेगा फिरेगा उठेगा बैठेगा सोएगा जाएगा हजारों किलोमीटर का सफर कर सकेगा, और अगर रीढ़ की हड्डी में तकलीफ हो गई, अगर तो मनके में प्रॉब्लम है, उठ नहीं रहा है, बैठ नहीं रहा है, इस्तिंजा नहीं हो रहा है उसको, भाई क्या मनके में तकलीफ, रीढ़ की हड्डी है दावत का, ये गश्त का अमल रीढ़ की हड्डी की तरह। जिन बस्तियों में सही तर्ज पर गश्त होगा, अल्लाह ताला उन बस्तियों की जुल्मतों को दूर कर देगा, वहां की जहालत को खुदा खत्म कर देगा, वहां के बातिल के खुदा कदम उखाड़ देगा। लेकिन जरूरत है कि उसको अहमियत के साथ लिया जाए, एक बड़ा अमल है, बड़ा अमल है। सुबह से उसकी फिक्र हो और रोना अल्लाह के सामने रो धोकर, शाम को जमा होकर 12, 15, 20, 25 आदमी जमा हुए, और फिर 10-10 आदमियों की जमाते बनाकर जिक्र फिक्र के साथ मोहल्ले में बैठकर रहे, मानूस तबका गैर मानूस तबका सबके पास जा रहे, अल्लाह की बात लेकर जा रहे। अरे नंगे नंगे होकर घूम रहे, उनको शर्म नहीं आती है, और हम अल्लाह की बात लेकर जाते हो, शर्मा रहे लोगों से, अल्लाह की बात, वो धर्म के नाम पर नंगे होकर घूम रहे हैं, उनको शर्म नहीं आ रही है, और हम अल्लाह की बात लेकर शर्मा रहे हैं। हमारा लड़के आवारगी लेकर घूम रहे हैं, अय्याश लोग अय्याशों को लेकर फिर रहे हैं, और हम अल्लाह की बात लेकर जाते हो, डर रहे लोगों से, ये कौन सा डर है, ये बुजदिली है, ये बुजदिली है अंदर की, अल्लाह की बात लेकर आदमी जाते हो, डर, क्या कर लेगा सामने वाला, नहीं सुनेगा हमारी बात, उसको हम दुआ की दरख्वास्त कर देंगे, वो गाली देगा तो गाली खा लेंगे, लोग अपने 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 ख्वाहिशात के खातिर लोगों की गालियां खा रहे हैं। हुजूर अलैहिस्सलाम ने क्या मक्के में धक्के नहीं खाए हैं, हुजूर अलैहिस्सलाम ने दरबदर की ठोकरें नहीं खाई है, और हुजूर अलैहिस्सलाम पर लोगों ने पत्थर नहीं फेंके हैं, हुजूर अलैहिस्सलाम के रास्ते में लोगों ने कांटे नहीं बिछाए, और आपको लोगों ने जादूगर शायर और साहिर नहीं कहा है, ये सारी चीजें हुजूर के साथ हो चुकी हैं दुनिया में। हक के खातिर जो आदमी खड़ा होता है उस पर हालात आते हैं, हुजूर अलैहिस्सलाम की बड़ी जात थी, आप पर बड़े हालात आए हैं, हमारी क्या हैसियत है, हमारे हालात की कुछ नहीं है, अल्लाह के लिए हिम्मत करके काम करें, अपने नफ्स के बंदे न बने, और हम रास्ते की रुकावट न बने अल्लाह के लिए, बल्कि हिम्मत के साथ आगे बढ़े, आने वाली जमातों की नुसरत करें, उनको हिम्मत दिलाए कि भाई काम करो हिम्मत के साथ, हम तुम्हारा साथ देंगे। जमातों की नुसरत करें, उनको जावे गश्तों में लेकर उनको फिरें, जमातों को डरावे नहीं, भाई हमारे यहाँ का माहौल ऐसा है, हमारा माहौल है, कैसा माहौल है, दुनिया भर में जमाते जा रही है, जोरों में जमाते जा रही है, गैर मानूस बस्तियों में गश्त हो रहे हैं, और हम जमातों की हिम्मत तोड़ दें, अल्लाह के क्या जवाब देंगे, हम अल्लाह क्या क्या जवाब देंगे, अपना कारोबार हम कर रहे हैं, अपने घर बार के सारे काम हो रहे हैं, उसी गली में हो रहे हैं, उसी मोहल्ले में हो रहे हैं, हमारे समाज के सारे रस्म और रिवाज अदा हो रहे हैं, और अल्लाह की निस्बत पर जाने की बात आ रही है, तो ये शैतान का बोल है जो हमारी जबान से बुलवाया जा रहा है कि भाई यहाँ का माहौल बहुत खराब है, यहाँ का माहौल बहुत खराब है, हिम्मत के साथ काम करें, अल्लाह की मदद पर कर, अल्लाह का काम है, दो रकात पढ़ेंगे, हम अपने लिए थोड़ा जा रहे हैं, अल्लाह का काम लेकर जा रहे हैं, तो क्या अल्लाह को तरस नहीं आएगी, अल्लाह को रहम नहीं आएगा, और अल्लाह की रहमतें मुतवज्जा नहीं होगी, ये तो सरासर अल्लाह की रहमतों को उतारने का काम है, अल्लाह की रहमतों को उतारने का काम है, दो रकात पढ़ेंगे, अल्लाह से मांगेंगे ये अल्लाह तो हमारी मदद कर दे, हमारे लिए काम आसान कर दे, हमारे माहौल में नरमी पैदा कर दे, बड़े बूढ़ों ने कुर्बानियां दी, ऐसे इस इलाके में काम नहीं हुआ है, आज इज्तिमा इस मैदान में हो रहा है, मेरी आपकी कोशिशों से नहीं हो रहा है, ये उन बड़े बूढ़ों की कुर्बानियों के असरात है, आज वो तो दादा ने पौधा गुठली रखी थी तो आज आंबा उगा है, दादा ने गुठली रखी थी, वो उनकी कुर्बानियां हैं, उनकी दुआएं हैं, उन्होंने धक्के खाए हैं, उन्होंने लोगों की गालियां सुनी है, उन्होंने कुर्बानियां दी हैं, हम कुर्बानियां देंगे तो इस पर अल्लाह इजाफा करेगा, लोगों को अल्लाह मुतवज्जा करेगा, इसलिए अपने जज्बात बनावे, नफ्स शैतान के बंदे न बने, बल्कि दो रकात पढ़े, अल्लाह से मांगे कि अल्लाह तो हमारी मदद कर दे, हमारे लिए काम आसान कर दे, अल्लाह हम तो तेरी बात लेकर जा रहे हैं, हमारी कोई गरज उसमें नहीं है, तू ही हमारी मदद कर दे, तू हमारे लिए आसान कर दे, तो फिर अल्लाह की मदद उतरेगी, अल्लाह की मदद यकीन के बकदर आती है, हाँ अल्लाह की मदद के भरोसे पर, और अल्लाह की मदद को यकीनी जानकर कि हम अल्लाह का काम कर रहे हैं, अल्लाह हमारी मदद करेगा, अल्लाह हमारे लिए आसान करेगा, गश्तों में फिरें, आने वाली जमातों को हिम्मत दें, उनका हौसला बनावे, कमजोर से कमजोर जमात को भी मजबूत समझें कि अल्लाह की निस्बत पर आए हुए लोग हैं, ये कमजोर नहीं है, ये कमजोर नहीं है, वरना मजबूत से मजबूत जमात भी हम उसको खातिर में नहीं लाएंगे। ये लोग क्या कर सकेंगे हमारे इलाके में, ये क्या कर सकेंगे हमारे इलाके में। हाँ, हर जमा हर आने वाली जमात को कि इनके साथ अल्लाह के रास्ते की निस्बत है। अरे हुकूमत की तरफ से आया हुआ आदमी, निचली जात का आदमी आता है उसको भी समझता है कि बड़ा आदमी है, ऑफिसर है, ऑफिसर है, तो हुकूमत की तरफ है, हुकूमत का नुमाइंदा है। अल्लाह के दीन की निस्बत पर आने वाला उसके साथ खुद निस्बत खुदाबंदी है, अल्लाह की निस्बत इसके साथ लगी हुई, अल्लाह के रसूल की निस्बत इसके साथ है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम वाली मेहनत लेकर आया, उनको हकीर न समझे, उनको मामूली न समझे, इनके साथ अल्लाह की मदद है, अल्लाह की मदद इनके साथ है, अल्लाह की ताकत इनके साथ है। ये हिजरत की ताकत के साथ आए हैं, हम नुसरत की ताकत के साथ इनके साथ हो जाए, जहां ये तो दो ताकतें जमा होगी अल्लाह वहां का बातिल खत्म कर देगा और वहां अल्लाह हिदायत की रोशनी को जिंदा करेगा। हिजरत और नुसरत की ताकत जमा हो। हुजूर अलैहिस्सलाम के साथ जो लोग थे इब्तिदा में बहुत कमजोर लोग थे, जिनको लोग खातिर में नहीं लाते थे। अंबिया के साथ जो लोग थे वो कहते थे तुमको अरा दिलो ना हो, हमने तुमको रजील लोग हो, तुम हमारी कौम के, तुम्हारी क्या हैसियत, हम तुमको निकाल देंगे हमारे वतन से, हम तुमको निकाल देंगे यहां से, या तो तुम हमारे मजहब पर वापस आ जाओ या हम तुमको मुल्क बदर कर देंगे, ऐसा कहते थे उनको लोग, या तो तुम हमारे दीन पर धर्म पर वापस आ जाओ या हम तुमको शहर बाहर कर देंगे, तुम्हारी वापसी कर देंगे। लेकिन वो चूंकि अल्लाह के भरोसे पर काम करते थे तो अल्लाह की मदद उनके साथ होती। ऐसे ये नकलो हरकत हमारी है, आने वाली जमातों की नुसरत करें, उनकी खिदमत करें, अल्लाह तौफीक दे उनकी खिदमत भी करें, उनको खिलावें, चटनी रोटी खिलावें। अगर खाना खिलाने के लिए दावत करने के लिए करोड़पति होना जरूरी नहीं है, दाल रोटी खिलावे अल्लाह के मेहमान आएंगे, अपने घर में पकवाए अपनी औरतों के पास। अगर हम चाहते हैं कि उनकी सेहत में और घर की रोजी रोटी में बरकत हो तो अल्लाह की निस्बत पर आने वाले मेहमानों का अपने घर में इंतजाम करवाएं। और आने वाले मेहमान में एक तो जमातें होती और दूसरे बहुत सी किस्म के मेहमान बस्तियों में आते हैं, बहुत सारे किस्म के मेहमान, उन मेहमानों को खिलाना अपनी सआदत समझें। हदीस में आता है मन कान युमिनु बिल्लाहि वल यौमिल आखिर फलयुकरिम ज़ैफहु, जो अल्लाह पर और यौम आखिरत पर ईमान रखता हो उसको चाहिए कि अपने मेहमान का इकराम करे। हुजूर अलैहिस्सलाम ने मदीना मुनव्वरा के इब्तिदाई के दौर के खुतबात में कहा अफशुस सलाम अतइमुत ताम वसल्लु वन्नासु नियाम, के सलाम को फैलाओ और खाना खिलाओ, खाना खिलाओ, और रात के उस वक्त में नमाज पढ़ो जब लोग सोए हुए हो, यानी तहज्जुद की नमाज पढ़ो, उदखुलुल जनान, और जन्नत में दाखिल हो जाओ। ये तो इतना बड़ा अमल है। अल्लाह की निस्बत पर आने वालों की खिदमत करें, उनकी नुसरत करें, उनको साथ दें, कष्टों में उनके साथ जावे, उनका हौसला बनावे। कमजोर जमात है उसको लेकर बैठे, उसको हम सिखाएंगे जो हमें आता है हम सिखा देंगे, और मजबूत जमात है उससे हम फायदा उठाएंगे, मजबूत जमात है फायदा उठाएंगे, मुलाकातों में ले जाएंगे, गश्त करवाएंगे उनको। इसके लिए आप हजरात से गुजारिश है इसकी नियत करें, इन अमलों को पाबंदी से करेंगे, भाई करोगे इंशाल्लाह, और जमातों की खिदमत करेंगे, क्या करो इंशाल्लाह कि जमातों की, ये नहीं कि भाई हमारी बस्ती में फला मालदार वही दावत करेगा, अरे हम करेंगे, हम दाल रोटी खिलाएंगे, दावत करने के लिए कोई बिरयानी खिलाना जरूरी है, अल्लाह ने दाल रोटी की इस्तेदाद दी है, दाल रोटी पूरी मोहब्बत के साथ अपने घर में बीवी से पकवाएंगे, हम उसकी मदद करेंगे पकाने में, घर में अपने घर में होटल में पका कर नहीं, कैटरर्स में पका कर नहीं खिलाएंगे, ठीक है जायज जरूर है वो, लेकिन हमारा इस्लामी तरीका जो है कि आदमी दावत के लिए तो दिल निकाल के रखता है वो असल होता है, पैसे असल नहीं होते हैं और खाने की वैरायटी असल नहीं होती है। आने वाली जमातों को, आने वाले मेहमानों को, चाहे हमारे रिश्तेदार मेहमान, पहले के जमाने में मेहमान रिश्तेदार आता था वो बेचारा दो दिन के बाद जाता, लोग जबरदस्ती रोकते थे कि नहीं तो रुक जा बहुत दिनों के बाद आए, फिर जाता फिर रोक लेते, वो तीन दिन के लिए आता हफ्ते भर के बाद उसको जाने देते थे। अरे होता था नहीं होता था ऐसा, अरे होता था ना, और अभी तो मेहमान अभी दाखिल नहीं होता कि पूछते कि कब जाओगे तुम, अंदर से जज्बा निकल गया। ये इस्लामी मुआशरत है, इस्लामी मुआशरत में ये है कि मेहमानों को खुशी खुशी लिया जाता है, उनको लोग खिलाते हैं, उनको पिलाते हैं, और जाते हैं तो तोहफा देकर भेजते हैं कि हमारा मेहमान, हमारा मेहमान है। ये सुन्नत भी है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम इस्तकबाल करते थे मेहमान का, जब मेहमान जाता तो उसको विदा करते थे, जब तक वो ठहरता उसकी खिदमत करते थे, جب جاتا تو خود بھی ہدیہ دیتے اور صحابہ سے کہتے بھائی ہمارا مہمان ہے اس کو کچھ ہدیہ دو, اس کا سفر کا پوشا دو. اب یہ اسلامی معاشرت گھروں سے ختم ہو رہی ہے. یہ فضائل اعمال کی تعلیم اس کے لیے ہے کہ صحابہ والی زندگی زندہ ہو, اسلامی معاشرہ زندہ ہو, آنے والی جماعتوں کی بھی خدمت کرے, آنے والے مہمانوں کی بھی خدمت کرے, مہمانوں کا اچھا انتظام کرے. ہاں مہمان اپنی روزی لے کر آتا ہے, مہمان اپنی روزی لے کر آتا ہے, وہ تو ہمارے دسترخوان پر کھاتا ہے. ہماری خوش قسمتی ہے کہ ہمارے دسترخوان پر ہمارا مہمان کھا رہا ہے. ماں باپ اپنی روزی ہمارے دسترخوان پر کھاتے ہیں, ماں باپ اپنی روزی کھاتے ہمارا نہیں کھاتے ہیں. اپنے ماں باپ کی خدمت کریں, اپنے ماں باپ کی خدمت کریں. حدیث میں آتا ہے انتم ترزقون وتنصرون بضعفائکم, کہ تمہاری رو تم کو روزی دی جاتی ہے اور تمہاری مدد کی جاتی ہے تمہارے کمزوروں کی وجہ سے. ماں باپ کمزور ہوتے ہیں, چھوٹے بچے کمزور ہوتے ہیں, ان کی وجہ سے اللہ مدد کر دیتا ہے. اس لیے طے کرو انشاءاللہ کہ اس مبارک زندگی کو سیکھنے کے لیے ان مقامی کاموں کی پابندی کریں گے. بھائی کرو گے انشاءاللہ؟ اور ہفتے میں دو گشت کرنے, ہر ہفتے دو گشت, اپنا گشت اور پڑوس کی بستی میں قربانی کے ساتھ جانا ہے. اور 27 دن ان کاموں کو کرتے ہوئے اپنا کاروبار کریں, 27 دن کاموں کے ساتھ اپنا کام کریں. اور ہر مہینے 3 دن اپنا ہفتہ طے کر کے 3 دن لگانے. ہر مہینے کتنے دن لگانے بھائی؟ 3 دن. ایک ہفتہ ہفتہ طے کر لیں, پہلا دوسرا تیسرا چوتھا, کوئی بھی ایک ہفتہ جو آپ کی سہولت کا ہے وہ طے کر لیں کہ 12 مہینے ہماری یہ تاریخ ہے. یعنی مہینے کی پہلی جمعہ سنیچر اتوار, یا دوسری یا تیسری یا چوتھی, یا سنیچر اتوار پیر, یا اتوار پیر منگل, جو آپس کے مشورے سے آپ لوگ دن طے کرو, وہ مہینے کی پہلے یا دوسری یا تیسری یا چوتھی, اس کو ہمیں اللہ کے لیے فارغ کر دینا. یہ 3 دن آپ سے کچھ لے لیں گے, بہت کچھ دے کر جائیں گے. یہ 2 گشت آپ سے کچھ لیں گے نہیں, آپ کی روزی روٹی میں, کاروبار میں, آپ کی زندگی میں اور دنیا آخرت کی بہت ساری برکتیں دے کر جائیں گے. یہ اللہ کا کام ہے. جہاں اللہ کا نام پڑ جاتا ہے وہاں برکت آ جاتی ہے. ارے آتی نہیں آتی برکت؟ تو اللہ کا کام جس کام میں, جس زندگی میں شامل ہو جائے گا وہاں برکت نہیں آئے گی؟ بولو نا بھائی. تو ہم کمانے کے لیے 3 دن چھوڑ دیتے, حالانکہ کمائی کی برکت اللہ نے اپنے کام میں, اپنے نام میں رکھی. تو جتنا اللہ کے کام کو اہمیت دو گے, اللہ تعالیٰ آپ کو ضائع نہیں کرے گا, بلکہ آپ کی, آپ کی نسلوں کی اللہ دنیا اور آخرت دونوں جہان بنا دے گا. اس کے لیے سب طے کرو انشاءاللہ کہ ہر مہینے 3 دن پابندی سے لگائیں. لگائیں گے انشاءاللہ؟ کون کون لگائیں گے؟ اللہ تعالیٰ سب کے لیے آسان فرمائے. اب دیکھو بیان ختم, لیکن ایک کام باقی ہے, اس لیے ابھی کوئی اٹھے گا نہیں جب تک وہ کام پورا نہ ہو. اور اگلا کام 10 منٹ کا, پھر اس کے بعد آپ کو اچھا خاصا وقت ملے گا تیاری کا. اس لیے حلق بھائی, او بھائی, او بھائی, ان کو ذرا محبت سے بٹھا دو. اب ہلکے وائز جو ہلکے وائز آپ حضرات کو بٹھاتے ہیں, بیٹھ کر یہ جو اعمال میں نے گنوائے, روزانہ کا مشورہ, روزانہ کی گھر مسجد کی تعلیم, اور روزانہ 2.5 گھنٹے, یہ 3 کام روزانہ کے, ہفتے میں 2 گشتیں اور مہینے میں 3 دن, یہ 5 کام ہوئے. اس میں سے مشورے کا وقت طے ہے, آپ کی مسجدوں میں جب بھی ہوتا ہے شریک ہو جانا ہے. مسجد کی تعلیم کا وقت ہے, کہیں اثر بات کہیں عشاء بات, جو اس وقت میں ہو رہی شریک ہو جانا. اپنے گھر کی تعلیم کی آپ نیت کرو کہ کرنی ہے, لیکن گھر والوں سے مشورہ کرنا گھر جا کے. اپنے گھر میں روز تعلیم اردو کلاک کروانی ہے تو کیوں ٹائم مناسب رہے, فجر پچھی, زہر پچھی, اثر پچھی کے عشاء پچھی, جی مناسب ٹائم دے, جمع گھر میں بدھا سبھیوں موجود ہو, یہ ٹائم بحسین نے گھر میں تعلیم کروانی. تو وہ تو طے کریں گے گھر جا کر, لیکن یہاں نیت کر لو کہ کریں گے ضرور, کرو گے انشاءاللہ. آپ کون سے کام رہ گئے؟ 1.5 گھنٹہ اور 1 3 دن, ان دونوں میں آپ کو طے کرنا پڑے گا. 2.5 گھنٹے کے لیے وقت آپ طے کریں اور 3 دن کا ہفتہ طے کریں. اب 2.5 گھنٹے میں بہتر یہ کہ صبح ہی لگاؤ. اگر فجر بعد فوراً لوگ سوئے ہوئے ہوتے ہیں تو ہم فجر کے بعد کا تھوڑا وقت مسجد میں گزارتے ہیں. مشورہ فجر بعد ہوتا ہے, مشورے میں بیٹھے. اب اور وقت ہے تو روزانہ اپنی تسبیح پڑھیں مسجد میں بیٹھ کر, قرآن کی تلاوت کریں مسجد میں بیٹھ کر. مسجد اللہ کا گھر ہے, مسجد کو آباد کرنا ہے قرآن کی تلاوت سے, اللہ کے ذکر سے, نوافل سے. اور پھر اشراق کا وقت, اشراق پڑھ لیں, اشراق کے بعد پھر 2 رکعت اور پڑھیں کہ اللہ ملاقاتوں میں جا رہے ہیں, تیرے بندوں کو ملنے کے لیے جا رہے ہیں, ہمارے لیے آسان کر دے, ہمیں بھی ہدایت دے دے, ہمارے بھائیوں کو بھی ہدایت دے دے. دعا مانگے اور پھر اس کے بعد نکلے. تو فجر کے بعد تقریباً 1.25 گھنٹہ ہو جائے گا آپ اشراق پڑھو گے وہاں تک. پھر اس کے بعد جاؤ گے تو ملاقاتیں ہوگی 8 بجے تک, 9 بجے تک,
تاجر لوگ عام متن 10 بجے سے پہلے جاتے نہیں, 9:30 بجے تک وقت دے دیا, گھر گئے اپنا ناشتہ کر کے دکان پر چلے گئے. رات میں جلدی آرام کر لیں, رات میں جلدی سو جا, رات میں دیر تک جاگے نہیں, اس میں صحت کی بھی بربادی ہے, دین کی بھی بربادی. 80% کرائم, 80% گناہ وہی رات کے وقت میں ہوتے. شراب, زنا, چوری, ڈکیتی, وہ سب عشاء کے بعد سے شروع ہوتا ہے فجر تک. اس وقت کو ہم محفوظ کریں, عشاء کے بعد زیادہ جاگے نہیں, آرام کر لیں, گھر والوں کو بھی آرام کرائیں تاکہ ان کی بھی صحت تندرستی برابر رہے, گھر والوں کی بھی. 12-1 بجے تک جاگیں گے کیا تندرستی برابر رہے گی؟ بچوں کو سلا دیں, خود بھی سو جائیں, اور صبح جو ہے فجر سے ہی فجر کی نماز پڑھیں, اپنے معمولات پورے کر لیں, اشراق پڑھیں, اشراق کے بعد ملاقاتوں میں چلے جائیں 2 گھنٹے 2.5 گھنٹے جس کے پاس پورا وقت. کسی کو جلدی جانا ہے 9 بجے وہ 8:30 بجے تک وقت دے دیں, اور شام کو دوسرا وقت. جتنا وقت صبح 2 گھنٹے تو 2 گھنٹے لگا دیں, 2.5 گھنٹے پورے 2.5 گھنٹے لگا دیں, اور 1 گھنٹہ 1 گھنٹہ صبح, 1.5 گھنٹہ شام. تو اس طرح ابھی بیٹھ کر سوچ سمجھ کر قربانی کے ساتھ اپنا وقت طے کریں, 2.5 گھنٹہ اور 3 دن کا ہفتہ. ٹھیک ہے انشاءاللہ بھائی, کر لو گے انشاءاللہ. یہ یہاں کہاں والے بیٹھے ہیں؟ یہ جام نگر ہے, راجکوٹ ہے بھائی. اچھا واکانر والے کہاں ہیں؟ کرات اوپر کا واکانر والے, وہ ایک ہی جگہ ہے سب. آپ لوگ جو ہے نا وہی اپنی اپنی مسجد وائز بیٹھ جاؤ, مسجد وائز. ایک مسجد کے 10 ہے وہ 10 بیٹھے, 8 ہے تو 8 بیٹھے. مسجد والے بیٹھو اور پرچہ, اس کا عزائم کا پرچہ تیار کرو, پکی نیت کرو, نیت کر کے 2 رکعت اللہ سے مانگ کر اس پر مہر لگوا دو کہ اللہ تو اس کے ہمیں توفیق دے دے. ٹھیک ہے انشاءاللہ. اچھا بھائی راجکوٹ والے, ذرا ہاتھ اوپر کرو راجکوٹ والے. بس یہی مسجد والے بیٹھ گیا. نہرو نگر والے کہاں ہیں؟ نہرو نگر والے بھائی, نہرو نگر, نہرو نگر ادھر ہے بھائی, آپ لوگ ادھر آ جاؤ. نہرو نگر والے یہاں, اور صدر والے بیچ کو ہو جاؤ بھائی. راجکوٹ اور محلے, مشتاق بھائی آپ کے محلے, گولی وار کدھر ہے؟ گولی وار بھائی, گولی وار ادھر, یہاں مجمع یہاں ہے, آپ دو گاؤں کا ادھر آؤ, ادھر آؤ. اور بھائی یہ جام نگر والے بھائی, ابھی اٹھ کر کوئی جا رہا نہیں بھائی, دیکھو جلدی آپ کے اس کام کے لیے ختم کیا ہے, پہلے کام پورا کر لو بھائی. جام نگر کی اس مسجد آئی بیٹھ جا بھائی, بیٹھ جا, مکانے والے بیٹھ جاؤ, تشریف رکھو, تشریف رکھو.